یہ ولایت کا آخری درجہ جو کوئی انسان اللہ تعالیٰ کے قرب کا حاصل کر سکتا ہے، اللہ کی دوستی کا حاصل کر سکتا ہے، وہ ہے ولایت صدیقیہ. اس کے بعد تیسرے درجے میں فرمایا والشہداء، کہ شہداء بھی ایسا طبقہ ہے جس پر اللہ تعالیٰ نے اتنا انعام فرمایا. اور چوتھا درجہ فرمایا والصالحین، نیک لوگ. تو صدیقیت کا جو درجہ ہے ولایت کا ہے، یہ وہ آخری درجہ ہے جس کے حد فاصل کے بعد نبوت شروع ہوتی ہے. اس درجے کے بعد کوئی درجہ ولایت نہیں. اور میرے شیخ رحمۃ اللہ علیہ فرمایا کرتے تھے کہ اللہ تعالیٰ ایسی عظیم و شان اور بے نیاز ذات ہیں اور ایسے کریم ہیں کہ ان سے کم مانگنا ان کی توہین ہے. کم مانگنے کو خود پسند نہیں فرمایا. ایک بزرگ کی عجیب بات والہانہ عاشقانہ یاد آئی ہمارے حضرت سے سنی. فرمایا کہ ایک بزرگ نے یہ دعا کی کہ یا اللہ ہمارے چھوٹے چھوٹے ہاتھوں میں اپنے بڑے بڑے ہاتھوں سے دے دی، چھوٹے چھوٹے ہاتھوں میں بڑے بڑے ہاتھوں سے دے دی. ہماری جھولیاں کٹی پھٹی ہیں، چھوٹی چھوٹی ہیں کٹی پھٹی ہیں، آپ ان کی تعمیر بھی کر دیجیے، ہماری جھولیاں بھی بنا دیجیے اور ان کو وسعت بھی دے دیجیے تاکہ ہم دنیا میں جو آئے ہیں آپ سے زیادہ مال لے کر وہاں پہنچے. کل کو حسرت نہ ہو کہ کاش ہم اور زیادہ مانگ لیتے، کاش ہم اور زیادہ مانگ لیتے. ایک استغفار ہے، سورہ مومنین کی آیت ہے، اللہ تعالیٰ نے یہ استغفار اپنے پیارے نبی صلی اللہ علیہ وسلم کو سکھلایا. وقر رکھتے پھر رحم وان تخیر الرحم، اپنے نبی کو یہ استغفار سکھلایا. میرے شیخ عاشقانہ تعبیر کیا کرتے تھے، فرمایا کہ ایک سب سے بڑے پیارے نے اپنے سب سے بڑے پیارے کو ایک سب سے بڑا پیارا وظیفہ عطا فرمایا. سب سے بڑے پیارے اللہ نے اپنے سب سے بڑے پیارے محمد رسول اللہ صلی اللہ علیہ وسلم کو سب سے بڑا پیارا وظیفہ عطا فرمایا. معافی کا ایک راستہ امت کے لیے حضور صلی اللہ علیہ وسلم نے دکھلایا. کہ دیکھو یہ سرکاری مضمون ہے، اس مضمون سے اللہ تعالیٰ سے مانگو تو بخشش ہو جائے، کام بن جائے. فرمایا کہ رب نازل فرمایا، رب سے اگر یہ پالنے والے کو اپنی پالی ہوئی چیز سے محبت ہوتی ہے. کون پالتا ہے ہم کو؟ اللہ تعالیٰ پالتا ہے. کسی پالنے والے وہی ہے، ماں باپ تو صرف دروازہ ہے. آج یہی رونا ہے کہ ہمیں ماں باپ سے والہانہ محبت ہے، بیوی بچوں سے والہانہ محبت ہے. یہ ان رشتوں کی ہمارے اندر بڑی قدر ہے، بھائی بہن کی بڑی قدر ہے، اور خدا تعالیٰ جو حقیقی پالنے والے ہیں ان سے تعلق ہمارا اتنا کمزور ہو گیا کہ ان کی یاد میں ان کی جدائی میں ہم یہاں زمین پہ آ پڑے ہیں، ساتوں آسمان سے نیچے. جب کہاں ہمارا مقام تھا جنت سے ہم آئے ہیں، وہاں سے ہم یہاں زمین پہ آ پڑے ہیں. اٹھا کر سب تمہارے آسمان سے زمین پر گر پڑا میں آسمان، کہاں اللہ تعالیٰ سے ہم کتنے دور آ کر یہاں ہم بھیجے گئے ہیں. تو اپنے حقیقی پالنے والے کو ہم بھول گئے. ایسی غفلت ہماری کہ ہم ماں کی محبت میں رو لیتے ہیں، ماں کی جدائی میں رو لیتے ہیں، باپ کی جدائی میں رو لیتے ہیں، باپ اپنی اولاد کی جدائی میں رو لیتا ہے، لیکن اپنے ہاتھے سے پالنے والے سے ہم بالکل کٹ چکے ہیں. ڈور ہماری کٹی ہوئی، ہاتھے سے پالنے والے سے محبت نہیں معلوم ہوتی، اس کی جدائی میں آنسو بہانا نہیں معلوم ہوتا. یہ کتنا بڑا ظلم ہے کہ نہیں؟ ہاتھے سے پالنے والے سے ہم دور ہوئے ہیں. اللہ سے ہم دور ہیں لیکن دل لوتا نہیں. ایک بزرگ فرماتے ہیں اپنے ملنے کا پتا کوئی نشان، تو بتا دے مجھ کو اے رب جا، میں ڈھونڈ رہا ہوں، میں ڈھونڈتا ہوں تجھ کو محبت کہاں ہے تو، ایک قلب شکستہ تیرے قابل لیے ہوئے. میرے شیخ رحمۃ اللہ علیہ کا شکر. فرماتے ہیں کہ پھرتا ہوں دل میں یار کو مہمان کیے ہوئے، روئے زمین کو پوچھے جانا کیے ہوئے. ذرا کسی اللہ والے سے مل کر ہم اس سے محبت کی فریاد تو کریں کہ ذرا ہمیں بھی یہ محبت تھوڑی سی سکھا دیں. محبت سیکھی جاتی ہے، محبت سیکھی جاتی ہے، تب معلوم ہوگی ان اشعار کی قدر اور ان باتوں کی قدر. تو غرض یہ ہے کہ خدا تعالیٰ نے یہ وظیفہ اپنے پیارے کو عطا فرمایا کہ پالنے والے کو اپنی پالی ہوئی چیز سے محبت ہوتی ہے. بلی پال لو ذرا سا اس کو پیار سے چمکار کر لو اور پھر وہ ہمیشہ آپ کے قدموں میں لوٹتی ہے. کتے کو ذرا روٹی ڈال دو تو پھر دیکھو آپ کے دروازے سے ہلے گا نہیں اور آپ کے آگے پیچھے پھرتا رہے گا. ہم انسان ہو کر محبت کا سبق نہیں سیکھ رہے لیکن جانور جو ہے محبت کا سبق سیکھ لیا. میرے شہر خود جمع عارف جلہ حضرت مولانا شاہ عبد المتین صاحب دامت برکاتہ فرماتے ہیں کہ میرا تشدید واقعہ ہے. حضرت اپنی جامعہ سے ٹہلتے ہوئے سہر قدمی فرما رہے تھے, رات کا وقت تھا. فرمایا کہ ہمارے راستہ جو ہے اس کے دانی جانب بالکل غریب غربا کی بستی ہے, سوکھی روٹیوں پہ گزارا ہے, بہت غربت ہے وہاں. اور بائیں طرف جو ہے بہت مالداروں کی بستی ہے. ایسا اکثر دیکھا گیا ہے کہ بڑی بڑی سوسائٹیاں آباد ہو جاتی ہیں, ایک گرد کچی آبادیاں ہوتی ہیں, غریب غربا ہوتے ہیں, فقرا مساکین ہوتے ہیں. تو فرمایا کہ ہم نے کبھی نہیں دیکھا کہ غریبوں کے دروازے پر جو کتے رہتے ہیں کبھی امیروں کے دروازے پر نہیں دیکھا. وہ اپنی مالک کی سوکھی روٹی کھا کے وہیں کے وفادار ہے ایک کتا. ہاں یہ بھی بتاتا چلوں کہ کتے کو ہم کیوں اس کی خصلت ایک بری بہت ہے, کیونکہ کفار جو ہیں وہ کتے کے بڑے خدمت گزار ہوتے ہیں. ماں باپ کی خدمت نہیں کرتے ہیں, کتے کی خدمت کرتے ہیں. جائیدادیں کی جائیدادیں کتوں کے نام کر دیتے ہیں. یہ ان کی جہالت اور جان بڑھانا زندگی کی کھلی دلیل ہے. میرے شیخ رحمۃ اللہ علیہ ایک مرتبہ برطانیہ تشریف لے گئے, وہاں اس باغ میں صحت قدمی کر رہے تھے. صبح صبح فجر کے نماز کے بعد ہمارے حضرت کا محبوب تھا کہ کہیں باغ میں صحت قدمی کیا کرتے تھے, تو دیکھا کہ انگریز اپنے کتے کو ٹہلا رہا ہے اور اچانک جو ہے اس کو آگاہ لگ گئی. اگر سمجھ رہے ہیں نا, اگر لگ گئی ہے. وہاں یہ قانون ہے کہ کتا اگر آپ کے ہاتھ میں ہے تو وہاں ایسے چلتے پھرتے کتے نہیں ہوتے جیسے یہاں. وہاں پابندی ہے, یہ ڈاگ لانگ لیڈ, یہ کتے کو جو ہے لازم ہے کہ اس کی لیڈ لگی ہوئی رسی ہو. تو جب وہ پیخانہ کرے گا تو وہاں کا قانون ہے کہ جس کا کتا ہے وہ اس کا پیخانہ وہی اٹھائے گا. لہذا انگریز دستانہ پہنتا ہے اور یہ بھی غنیمت ہے کہ دستانہ پہن لیتا ہے. نہ بھی پہنے تو کوئی تعجب کی بات نہیں, کیونکہ اپنے پیمانے کا استنجا نہیں کرتے وہ. ہاں گندے غریب رہتے ہیں. میرے شیخ رحمۃ اللہ علیہ فرماتے تھے کہ اگر ایک سفید گھوڑی ہے, سفید بالکل چمک دمک دمکتی دمکتی صاف ستھری گھوڑی, اس کے اندر پیمانہ پڑا ہے تو آپ اس کو پہلے لگائیں گے, آپ اس کو اچھا سمجھیں گے. اور ایک بالکل کالی سیاہ گھوڑی ہے لیکن اندر معلوم ہے کہ اس میں مٹھ کو زعفران بھرا ہوا ہے یا زبروں کا جواہرات بھرے ہوئے ہیں, تو آپ کی نظر میں کون سی گولی چمتی ہوگی؟ وہی کالی گولی. فرمایا کہ کتنے گولی چمڑیاں ہیں لیکن دل میں ایمان کا نور نہیں. اور ایک بلال حبشی رضی اللہ تعالیٰ عنہ سے, کالے تھے لیکن دل ان کا اجالا تھا, رنگ کالا دل اجالا تھا. تو بہرحال وہاں قانون یہ ہے کہ وہ دستانہ پہن کے اور اپنے کتے کا پیخانہ وہاں پچ بنے ہوئے ہوتے ہیں اس میں یہ کتے کے پیخانے کا ڈبا اس میں ڈالتے ہیں. فرمایا کہ ان کو ان کے کفر کی دشمن کفر کی وجہ سے اور اسلام دشمنی کی وجہ سے خدا تعالیٰ نے ان کو ان جانوروں کی خدمت میں لگا دیا. ہمارے یہاں تو کتا پالن جائز نہیں. رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ جس گھر میں کتا اور تصویر ہوگی, تصویر اور کتا. ہمارے یہاں گھر کے اندر کتنی مصنوعات ایسی ہم لاتے ہیں جس پہ تصویریں بنی ہیں, عورتوں کی تصویریں بنی ہیں, بے حیائی کی اس کے اندر تصاویر بنی ہوئی ہیں, لیکن ہم خیال ہی نہیں کرتے. رسول اللہ صلی اللہ علیہ وسلم کے فرمان کی ہمیں قدر ہے, سائنسدانوں کے فرمان کی قدر ہے, سائنسدانوں کے اعلانات کی قدر ہے, ڈاکٹروں کی باتوں کی قدر ہے. آج کورونا پھیل رہا ہے تو ان کی باتوں پر احتیاط ہم کر رہے ہیں. ایس او پی, ان ایس او پی پہ عمل کرنا حکومت نے ضروری قرار دے دیا ہے. یہاں تو خیر اس کے عمل دکھائی نہیں دیتا لیکن حکومت کی طرف سے پابندیاں ہیں, لیکن رسول اللہ صلی اللہ علیہ وسلم کے فرمان کی ہمیں قدر نہیں. تو میرے عزیزوں, رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ جس گھر میں کتا یا تصویر ہوگی اس گھر میں رحمت کے فرشتے نازل نہیں ہوں گے, رحمت کے فرشتے نازل نہیں ہوں گے. اور یہ کتے کی جو ایک بڑی خصلت ہے جو انگریز جس کی بڑی تعریف کرتا ہے کہ اپنے مالک کا بڑا وفادار ہوتا ہے, بلا شبہ یہ انسان کا وفادار ہوتا ہے لیکن اپنی قوم کا غدار ہوتا ہے, اپنی قوم کا غدار ہوتا ہے. ہاں تو اس لیے یہ جانوروں کے طریقے ہیں. آج ہمارے یہاں بھی شہروں میں دیکھ رہے ہیں کہ کتے پالنے کا فیشن ہو رہا ہے, چٹیاں پہننے کا فیشن ہو رہا ہے, ننگے ہونے کا فیشن ہو رہا ہے. کہتے ہیں ہمیں جتنا ننگا اتنا ایڈوانس. اللہ تعالیٰ ایسی عقل پر عذاب سے ہمیں پناہ میں رکھتے ہیں کہ آپ ایڈوانس نہیں ہو رہے, آپ بیکورڈ ہو رہے ہیں, آپ زمانۂ جاہلیت کی طرف جا رہے ہیں. کیونکہ زمانۂ جاہلیت میں لوگ لوور کلاس کپڑا نہیں ہوتا تھا اور برتن ڈھانکنے کا سلیقہ نہیں تھا, کس چیز سے ڈھانکیں, پتوں سے ڈھانکا جاتا تھا. تو آپ جاہلوں کی نقل اور جاہلوں کی وضاحت کر رہے ہیں, جانوروں کی نقل کر رہے ہیں. اولئک کل انعام بل ہم اضل. اللہ تعالیٰ قرآن پاک میں فرماتے ہیں کہ یہ کفار جانور ہی نہیں بلکہ ان سے بھی بدتر ہے, بل ہم اضل, ان سے بھی زیادہ بدتر ہے. تو میرے عزیزوں اور دوستو, یہ تو بات کہاں سے کہاں نکلتی جاتی ہے. میں یہ عرض کر رہا تھا کہ پالنے والے کو اپنی پالی ہوئی چیز سے محبت ہو جاتی ہے, میرے شیخ رحمۃ اللہ علیہ, اور پلی ہوئی چیز کو اپنے پالنے والے سے محبت ہو جاتی ہے. اس کی یہاں رب نازل فرمایا, رب کے معنی پالنے والا, رب کے معنی پالنے والا. بھائی میری بات میں دلچسپی ہے یا نہیں, تو یہ تو چھوٹے موٹے کام ہزاروں ہوتے رہتے ہیں, کیوں وہاں دیکھتے ہیں؟ میری طرف دیکھیں تو ہمیں آپ کی نظروں سے پینے کا موقع ملے گا, اور اللہ تعالیٰ طالبین کی برکت سے مال عطا کر دیتے ہیں. تو آپ حضرات کی برکت سے تو ہمیں مال ملتا ہے, اگر آپ توجہ نہیں فرمائیں گے تو ہمیں مال نہیں ملے گا, نہ ہمارا نفع ہوگا نہ آپ کا نفع ہوگا. اللہ تعالیٰ معرومی سے ہماری حفاظت کرنا. تو میرے عزیزوں, خدا تعالیٰ نے یہاں بہت ہی محبت بھرا عنوان نازل فرمایا کہ اپنے رب سے معافی مانگ, وقر رب اغفر وارحم وانت خیر الراحمین, کہ ہماری بخشش بھی فرما دی اور ہم پر رحم بھی فرما, اور آپ سب سے زیادہ رحم کرنے والے ہیں. تو یہاں بتانا یہ مقصود تھا کہ رحمت کی چار تفسیریں ہیں, رحمت کی چار تفسیریں ہیں, کون سا رحم ہم مانگ رہے ہیں. تو اس میں ایک بات یہ ہے, آگے فرمایا وانت خیر الراحمین, اس کے اندر ہاں یہ بخشش کی رحمت کی چار تفسیریں ہیں, اور نمبر ایک یہ ہے کہ فراقی معیشت. جب اللہ تعالیٰ کسی کو بخش دیتے ہیں, معاف کر دیتے ہیں, تو اس کی روزی کے دروازے کھول دیتے ہیں. فراقی معیشت اور توفیق طاعت, نیکیوں کی توفیقات, یعنی اس کی کمائی کا دروازہ کھول دیتے ہیں. کون سی کمائی؟ اصلی وطن کی کمائی, جہاں ہمیں جانا ہے, ہر انسان کو جانا ہے اور ہمیشہ ہمیشہ رہنا ہے, اس کمائی کا دروازہ کھول دیتے ہیں. توجہ کے ساتھ اور بے حساب مغفرت, سوال جواب نہیں کریں گے قیامت کے. جاؤ حضرت عائشہ, ہماری ماں حضرت عائشہ رضی اللہ تعالیٰ عنہ نے رسول اللہ صلی اللہ علیہ وسلم سے پوچھا, یہ بے حساب, یہ آسان حساب کیا ہے, حساب ہی اچھی. تو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ آسان حساب یہ ہے کہ اللہ تعالیٰ ہمارے نامہ اعمال کو ایک نظر دیکھے اور فرمائے جاؤ جنت میں جاؤ. فرمایا کہ منو کے شاور دے گا, جس سے سوال کر لیا گیا پھنس گیا, ہوا جکڑا گیا. اللہ کے سوال کا جواب ہم کہاں دیتے ہیں؟ بڑے سے بڑا طاقتور پہلوان, بڑے سے بڑا بادشاہ, بڑے سے بڑا فرعون, اللہ کا جواب نہیں دیتے, سوال پورا نہیں ہوتا. تو توفیق طاعت, فراقی معیشت, بے حساب مغفرت اور دخول الجنہ, یہ چار تفسیر رحمت کی فرمائے, جس پر اللہ تعالیٰ رحم فرما دیتے ہیں, اپنی رحمت کے سائے میں لے لیتے ہیں, تو اس کو چار نعمتیں اللہ تعالیٰ دیتے ہیں کہ اس کو توفیق طاعت دے دیتے ہیں, اور یعنی نیکیوں کا خزانہ اور اس کے دروازے کھول دیتے ہیں, اور اس کی معیشت کو خراب کر دیتے ہیں. ہر آدمی آج ہو رہا ہے کہ پوری نہیں پڑ رہی, کما بھی رہا ہے, بعض لوگوں کی تنخواہ 20,000 سے لاکھ روپے بھی ہو گئی, لیکن آپ دیکھیں گے کیوں پریشان ہے, کیا وجہ ہے؟ کہ برکت نہیں. میرے شیخ رحمۃ اللہ علیہ فرماتے تھے कि गुनाहों से बरकत उठ जाती है, गुनाहों से बरकत उठ जाती है। तो इसलिए यहां माफी का मजमून भी नाजिल फरमाया, और फरमाया कि जब बच्चे की माफी हो जाती है तो अपा फिर उसके टॉफी अंडे चिप्स वगैरह सब देता है कि लो मजे करो। तो ये खुदा ताला ये चार हमें अंडे टॉफियां और चिप्स दे रहे हैं कि ये टॉफी के साथ भी देंगे, ये हमारी असली वतन की कमाई के दरवाजे खुल जाएंगे और हमारी मईशत को अल्लाह ताला फराग कर देंगे। क्या मतलब? ये नहीं जरूरी है कि आपकी 20,000 कमाई 30,000 पे चली जाए, 50,000 पे चली जाए, लाख पे चली जाए, 10 लाख पे चली जाए। हद तो कोई भी नहीं, जो 10 कमा रहा है वो 20 की लालच में है, 20 कमा रहा है, 50 की लालच में है, 50 कमा रहा है, लाख की लालच में। हर आदमी है दुनिया में दुनिया की तरफ दौड़ रहा है इल्ला माशाल्लाह। तो मतलब ये है कि जितनी कमाई आसमान से आ रही है हमारी, जितनी रोजी आ रही है उसमें हमें पूरी बन जाए। बरकत के माने हैं कलील कसीर नफा। बुजुर्गों की बातें चंद अल्फाज की होती हैं, जामे कलिमात होते हैं, कसीर मानी रखते हैं। तो फरमाया कि कलील कसीर नफा, थोड़ी हो लेकिन नफा ज्यादा, और जो बरकत नहीं है तो कसीर है लेकिन कलील नफा है, नफा नहीं, कोई नहीं पड़ रही, तंगी हो रही है, कर्ज ले रहे हैं, परेशान हो रहे हैं। तो मेरे अजीजों, ये मैं अर्ज कर रहा था कि चार तफसीर रहमत की है कि तौफीकात और फराकी मईशत और दे हिसाब मगफिरत की अल्लाह ताला सवाल न फरमाए, फरमाए जाओ जन्नत में जाओ। और चौथी चीज क्या है? दुकूल जन्नत। दुकूल जन्नत तो हर मोमेंट का होना ही है, लेकिन यहां दुकूल जन्नत से मरा दुकूल अव्वली, जो माफी मांगकर तौबा करके अपनी फाइल को साफ करा के दुनिया से जाएगा इंशाल्लाह उसका जन्नत में दुकूल अव्वली होगा, पहले ही हल्ले में चले जाएंगे इंशाल्लाह ताला जन्नत में। तो असल बात पे अब मैं आ रहा हूं कि अंत अरहमुर राहिमीन अंत खैरुर राहिमीन, कि अल्लाह आप सबसे ज्यादा रहम करने वाले हैं। इसकी तफसीर क्या है कि अंत अरहमु इलैना मिन अनफुसिना अलैना। क्या मतलब? कि अल्लाह अगर आप हमको इख्तियार दें कि हमारी रहमत के, हमारी बरकत के, तौफीकात के जितने चाहे खजाने दरवाजे हमने खोल दिए हैं, तुम अपनी मर्जी से अपनी बड़ी से बड़ी ख्वाहिश करके तुम वो खजाने की ख्वाहिश करो कि हमें इतना चाहिए और वो तुम ले लो, लेकिन हम उससे भी ज्यादा तुम्हें देने वाले, तुम्हारे तसव्वुर से भी ज्यादा, तुम्हारे गुमान से भी ज्यादा। इसलिए मैं ये बात यहां पर लाया हूं अल्लाह की तौफीक से कि हम अल्लाह ताला से छोटी मोटी विलायत न मांगे, ये बड़े देने वाले हैं। इन्नका अंतल वहाब, अन्नका अंतल वहाब, फरमाते हैं कि आप जो है बड़े वहाब हैं, बड़े दाता हैं। हमारे उर्दू में इसका ये लफ्ज़ बड़े दाता, हम तो दाता साहब उनको कहते हैं। हम तो हमारे यहां जहालत इस कदर है कि हम औलिया अल्लाह से मांगते, उनको अपना मावा मलजा मानने लगे हैं, शिर्क करने लगे हैं, कब्र परस्ती करने लगे हैं। खुदा फरमा चुका कुरान के अंदर, मेरे मोहताज हैं पीरो पैगंबर। यहां सिंध में भी सिंध की बहुत जियालत है, ये पीरों पीर से पीर साई, बस सारे फिर काम पीर साई करें, नमाज जो भी पढ़ लेंगे, रोजा भी हमारी तरफ से वही रख लेंगे, हमें कोई जरूरत नहीं, हमने हाथ जोड़े थोड़ा पैसा दे दिया नजराना, बस ये पीर साहब हमें माफी दिला देंगे, ऐसा कोई नक्शा नहीं है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हजरत आयशा रजी अल्लाह तआला से फरमाया कि आयशा, तमाम उम्मत की बख्शिश अल्लाह ताला की रहमत से हो। अब हम जैसे वो हजरात सुबह बुकम नहीं थे, सवाल करते थे या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम आपकी बख्शिश, फरमाया मेरी बख्शिश भी अल्लाह की रहमत से ही। अब हम पीरों को मांगते हैं, पीरों से मांगते हैं, पीरों को मांगते हैं, कब्रों पर जाके हाथ उठाते हैं। खुदा फरमा चुका कुरान के अंदर, मेरे मोहताज हैं पीरो पैगंबर। वो क्या है जो नहीं होता खुदा से जिसे तू मांगता है औलिया? हमारी जहालत का ये आलम है इल्ला माशाल्लाह कि हम पीरों से मांग रहे हैं, कब्रों से मांग रहे हैं, मुर्दों से मांग रहे हैं। अल्लाह ताला हमें बसीरत अता फरमाए, बसारत अता फरमाए, अक्ल सलीम अता फरमाए, और अल्लाह और रसूल की बातों को अपने मोतमद और मुस्तनद بزرگوں سے حاصل کرنے کی توفیق عطا ہو. ایک جعلی پیری کا راستہ تو یہی ہے, ڈول بازے قوالیاں قبر پرستیاں. ایک جعلی پیری کا چکر ان موبائلوں میں چلا ہوا ہے. بڑے بڑے ڈاکوؤں نے گاڑیاں رکھ لی, بڑے بڑے خود بھی گمراہ ہونے والے اور دوسروں کو بھی گمراہ کرنے, ضال اور مضل. ضال بھی ہے مضل بھی, خود بھی گمراہ دوسروں کو بھی گمراہی کے راستے پر چلانے والے. ان لوگوں نے داڑیاں رکھ لی, ان لوگوں نے ٹوپیاں رکھ لی ہیں اونچی اونچی, لمبے کرتے پہن لیے ہیں, اور بعضوں کو اس کی بھی پرواہ نہیں کیونکہ ان کو معلوم ہے کہ ہمارے یہاں جہالت لوٹ کر بھری ہوئی ہے. ایسے بھی لوگ ہوں گے, ان کو معلوم ہے ایسے بھی لوگ ہیں جو داڑھی مونڈوں کو اپنا پیر بنا لیتے ہیں. میرے شیخ فرماتے ہیں کہ جس کی داڑھی نہیں ہے وہ پیر تو کیا پیر بھی نہیں ہے, پیر بھی نہیں ہے وہ. خدا رسول کی نافرمانی میں پیر کا کوئی گمان؟ وہ مگر وہ جانتے ہیں کہ ہم لوگوں کے اندر مسلمانوں میں ایسے بھی جاہل لوگ ہیں کہ چٹ منڈے کو بھی وہ اپنا پیر بنا لیتے ہیں, اور ٹپنے ڈھکے ہوئے کھٹے کے نمبر بتا رہے ہیں, جوئے کھیل رہے ہیں, شرابیں پی رہے ہیں, ہیروئن پی بھی رہے ہیں پھر آ بھی رہے ہیں, اور عورتوں سے پردہ بھی نہیں کر رہے ہیں. رسول اللہ صلی اللہ علیہ وسلم کو پردے کا حکم فرما رہے ہیں, قرآن پاک میں پردے کا حکم ہے. ہر جگہ صحابہ کی ہمارے پاس مثالیں دلیلیں ہیں, اولیاء کی مثالیں دلیلیں ہیں, کہتے ہیں بتاؤ بھائی کہاں لکھا ہے, نقاب کہاں لکھی ہے, یہ پردہ کہاں لکھا ہے, فلاں حکم کہاں لکھا ہے. ہماری جہالت کوئی بھی آ رہا تو ان موبائلوں کے اندر یہ کتنے چلتے ہیں, کیونکہ ہم بڑے ایڈوانس ہونا چاہتے ہیں. ہم چاہتے ہیں اپنے بچے بچے کو آپ موبائل دے رہے ہیں, لے بیٹا تو بھی دے, تو بھی استعمال کر, ترقی کر. تو ہماری ترقی تو ہے اس میں, لیکن ترقی کس طرف, اس کا رخ کیا ہے؟ جہنم کی طرف. اور سب سے بڑی سازش جس کا ہم شکار ہو رہے ہیں اپنے ہی قصور کی وجہ سے. ہمارا اپنا قصور ہے کہ ہم نے دین سیکھا نہیں. ایک بزرگ فرماتے ہیں نہیں سیکھا انہوں نے دین, رہ کر شیخ کے گھر میں پلے, کالج کے چکر میں مرے صاحب کے دفتر میں. دین سیکھنے کی توفیق ہی نہیں ہوئی, نہ والدین کو دینی تربیت کی توفیق ہوئی. بہت سے بہت یہ ہوا کہ خود تو مسجد سنبھال لی بڑھاپے میں, لیکن اولاد چٹیاں پہنے چل رہی ہے, ننگی فلمیں دیکھ رہی ہیں, کوئی پرواہ نہیں, دینی تربیت کی نہیں, سمجھایا نہیں کہ بیٹا یہ جہنم کا راستہ ہے. آج تو مزہ آ رہا ہے لیکن کل تمہارے لیے پریشانی اور عذاب کا باعث بنے. ہر بات پر انجام پر نظر رکھنا دکھایا نہیں. تو میرے عزیزو, یہ جو موبائل کا فکر ہے اس میں بلا شبہ بڑی گندگیاں ہیں, اور اس سے انسان بہت جلد گناہوں میں مبتلا ہو کر اپنی دنیا بھی برباد کرتا ہے, اپنی جوانی بھی برباد کر رہا ہے. چھوٹے چھوٹے بچے جوانیاں برباد کر رہے ہیں. میں یہ بتاتا رہتا ہوں, مجھ کو ایک شخص نے بتایا کہ میں 9 سال کی عمر سے گندے مرض میں مبتلا ہو گیا. 9 سال کی عمر کیا ہوتی ہے, ہم ان کو بچہ سمجھتے ہیں. کیا وجہ تھی کہ گھر میں ڈائجسٹ آتے تھے, اس میں گندی تصویریں, عورتوں کی تصویریں, وہ دیکھ دیکھ کر میری شہوت پھٹنے لگی, اور میں اپنے ہاتھ سے اپنی جوانی ضائع کرنے کی عادت پڑ گئی. نتیجہ یہ ہوا کہ بے اولادی کا مرض ہو گیا, طاقت جاتی رہی. آج دیکھ لیجیے حکیموں کے, ہمارے یہاں تو کراچی میں بہت بڑے بڑے بورڈ لگے ہیں, ٹیبلا بڑے حکیم صاحب, اور علاج وہ ایک ہی کرتے ہیں, ایک رات میں جوانی واپس. تو ایسی کوئی یہ کھیل نہیں ہے, جوانی گئی تو گئی, مسلمانی ڈہ گئی تو ڈہ گئی. اب 1 لاکھ کا خمیرہ کھاؤ, 10 لاکھ کا خمیرہ کھاؤ, جوانی اللہ کی نعمت ہے, واپس نہیں آتا. میرے شیخ رحمۃ اللہ علیہ فرماتے ہیں سنبھل کر رکھ قدم اے دل, بہار حسن پانی میں ہزاروں کشتیوں کا خون ہے پہرے جوانی. ہزاروں جوانیاں برباد ہو رہی ہیں, آئے دن برباد ہو رہے ہیں, اور اب معاملہ اس سے بھی آگے بڑھ چکا ہے. ایک تو جوانی برباد ہو گئی تو نہ دین کے رہے نہ دنیا کے. ماں باپ نے زبردستی پکڑ کے شادی کر, بچہ انکار کر رہا ہے نہیں نہیں مجھے نہیں کرنی, ان کو اصل بات تو نہیں بتا سکتا شرم کے مارے کہ میں کیوں نہیں کرنا چاہتا, کہ میں اس قابل ہی نہیں رہا. اب ماں باپ نے زبردستی پکڑ کے رشتہ کر دیا, یہ رشتہ کرنا جائز نہیں ہے. بتا دوں مسئلہ یہ ہے, جو آدمی کی جوانی برباد ہو چکی ہو, قابل نکاح نہ ہو, اس کو نکاح کرنا جائز نہیں. اب شادی ہو گئی اور عورت نے پہلی رات, اب وہ پہلے والا زمانہ چلا گیا, कि वो औरत शर्म के मारे बोलती नहीं थी। अब तो पहली रात में सुबह उठते ही कह देती कि मुझे उसके साथ नहीं रहे। सुन लो मेरे जवान दोस्तों, मैं ये दर्दमंदी से अर्ज कर रहा हूं, ये हारत से अर्ज नहीं कर रहा, ये मेरे शेख का गम था। मेरे शेख फरमाते हैं कि वो जो मेरे गम की तर्जुमान नहीं वो जबान इश्क की जबान नहीं। मेरे शेख रहमतुल्लाह अलैह का गम यही था, सारी उम्र रोते रहे कि अपनी निगाह की हिफाजत करो, तुम्हारी जवानी भी महफूज हो जाएगी और तुम्हारी आदत भी महफूज हो जाएगी और तुम्हें हलावत ईमानी भी मिल जाएगी, तुम्हारा बेड़ा भी पार हो जाए निगाहों की हिफाजत पर और हलावत ईमानी का वादा अल्लाह ताला ने फरमाया। तो मेरे अजीजों और दोस्तों, ये गुनाह तो उसमें चल ही रहा है जिसमें दुनिया और आखिरत तुम्हारी बर्बाद हो रही है, लेकिन मेरे शहर कुतुबे जमा आरिफिल्लाह हज़रत मौलाना शाहबुल मतीन साहब दाम में कातुम फरमाते हैं कि एक इससे भी बड़ा खतरनाक फितना इसमें शुरू हो चुका है। फितना तो हमेशा से रहा है लेकिन इसमें तेजी इंटरनेट की वजह से आ गई। आज यहां किसी बात किसी आदमी को कोई बात फैलानी हो दुनिया में कितना आसान है, नेट के ऊपर आप भेज दीजिए और साथ में उसमें नीचे लिख देते हैं कि ये गुना गुना जो हदीस है और इस मजमून को आप आगे बढ़ाने में आपको गुना 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 फजीलत मिलेगी और इतने करोड़ रुपये मिल जाएंगे और ये हो जाएगा और वो हो जाएगा और जो इसको नहीं फैलाएगा उससे ये अजाब आ जाएगा। अब तो भाई हम जैसे जाहिल होंगे तो मैया मर जाती है कि यार अब तो इसको फॉरवर्ड करना ही पड़ेगा, अब तो इसको आगे बढ़ाना ही पड़ेगा। चलो फजाइल हम नहीं कमाते लेकिन ये अजाब की बातें तो भाई इसको जल्दी से आगे बढ़ाओ और कहते हैं कि जितना आगे बढ़ाएंगे उतना आपको फायदा होगा, इतने पैसा मिल जाएगा और जवानों जवानी से शादी हो जाएगी और ये हो जाएगा। तो ये इसमें तेजी आ गई है, करोड़ों गुना तेजी आ गई। वो क्या है? इसके जरिए से अकीदों को खराब किया जाता है, अकीदों को खराब। तो मेरे शेख दामत बरकातुहुम फरमाते हैं कि अकीदे के मुकाबले में गुनाह फिर हल्की चीज, अगर से एक गुनाह भी जहन्नम में ले जाने के लिए काफी है। जैसे फरमाया कि मुल्लमत रहमतुल्लाह अलैह ने कि एक चिंगारी आपके कपड़ों से भरे हुए अलमारी के अंदर आके गिर जाए, आप भी कहेंगे कि भाई छोटी चिंगारी है छोड़ो कोई मसला नहीं, कोई है समझने में कोई अकलमंद से कहेगा कि भाई हमें कोई परवाह नहीं एक चिंगारी दो चिंगारी छोटी छोटी तो है, फौरन भागेंगे दौड़ेंगे यार ये कहीं आग न। तो मेरे दोस्तों, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की नसीहत है कि मामूली गुनाह को भी मामूली मत समझो। आप पूछते हैं गुनाह कबीरा है गुनाह सगीरा है जायज है ना जायज, अरे भाई मना हो गया समझ लो कि अल्लाह रसूल को हमारा फायदा ही मंजूर है, उनसे बढ़कर हमारा हमदर्द कोई नहीं हो सकता, उनसे बड़ा प्यार करने वाला कोई जात नहीं हो सकती। आमन्ना व सदकना सनेना व अता, आशिकों का तो यही है और बाकी जो अगर मगर लगाते हैं वो गुमराह हो जाते हैं। तो सबसे बड़ा फितना इससे अकीदों की खराबी है। अगर अकीदा खराब हो गया एक अकीदा भी खराब हो गया जिन पर ईमान लाना फर्ज है, मतलब आजकल ये भी कह रहे हैं कि जो चीज दिखाई दे अकल तस्लीम करे उसको तो मानो और जो चीज दिखाई नहीं दे रही अकल तस्लीम नहीं कर रही उसको रद्द कर दो, नऊजुबिल्लाह मिन ज़ालिक। हालांकि अल्लाह ताला ने शुरू ही कुरान पाक में अपने कलाम में फरमा दिया युक्मिनून बिलगैब, ये गैब पर ईमान लाते हैं, अनदेखी चीज पर ईमान लाते हैं, हमको इन्होंने देखा नहीं और हम इस उम्मत इस दौर में तो हमने अपने रसूल को भी नहीं देखा, लेकिन बगैर देखे ईमान लाते हैं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं मता अलका अहबाबी, मैं अपने अहबाब से कब मिलूंगा, इश्तियाक दिखा रहे हैं। सहाबा को बड़ा ताज्जुब हुआ कि या रसूलुल्लाह क्या हम आपके सहाबा नहीं है आपके अहबाब नहीं है? फरमाया अंतुम अस्हाबी, तुम तो मेरे सहाबा सोहबत वाले और मेरे अहबाब हुए हैं जिन्होंने मुझे देखा नहीं मगर मुझ पर ईमान लाए। आपने देखी ईमान की कीमत, आपने देखी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत अपनी उम्मत के साथ, करोड़ जान भी खुदा की कसम अगर हम फिदा कर दें तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के एक एहसान का बदला हम नहीं अदा कर सकते। मेरे अजीजों और दोस्तों, एक अकीदा भी अगर खराब हो गया, मसलन वो कहते हैं फरिश्ते नजर को आते हैं सारे काम करते हैं, हम खुद ही काम करते हैं खुद ही गाड़ी चलाते हैं खुद ही खाना खाते हैं, कौन कहता है कि ये रोजी कहां से आती, آسمان سے اترتی ہے. اللہ تعالیٰ کو فرمائے وہ پھر سمائے رشتوں کو آسمانوں میں تمہارا رشت. آپ کہتے ہیں آسمان سے کہاں رشت رشت برت رہا ہے, سارا کام تو ہم کر رہے ہیں, بیج ہم بو رہے ہیں, کھیتی باڑی ہم کر رہے ہیں. ارے ظالموں, اگاتا تو ہم کس کے اختیار میں ہے؟ بیج بونے کے بعد تم کس طرف نظر کرتے ہو, اپنی ذات پہ نظر کرتے ہو یا آسمان کی طرف دیکھتے ہو؟ اگر وہ بارش نہ برسائے تمہاری کھیتی اگے گی, یا کھیتی اگنے کے بعد بارش برسا دے تمہاری کھیتی باقی رہے گی؟ کس کے ہاتھ میں ہوگا؟ بیج بونے کے بعد تم تھوڑا سا پانی ڈال دیتے ہو, تھوڑی سی کھاد ڈال دیتے ہو, اس کے بعد انہیں کی طرف نظر کرتے ہو, تھوڑی سی محنت کرتے باقی کام وہی کرتے, بیج میں سے پوپل وہی چھٹاتے ہیں. تمہارے اختیار میں نہیں ہے کہ ایک بیج میں سے بھی پوپل نکال کے نکال. چٹیاں اور کیڑے کھا جاتے ہیں کھیتیاں کی کھیتیاں, کس کے اختیار میں؟ تو کہتے ہیں کہ جو چیز عقل میں آ جائے, جو چیز سمجھ میں آ جائے اس کو مان لو, دکھائی دے جائے مان لو, لیکن جو سمجھ میں نہیں آیا اس کو رد کر دو. یہ سازش کر لی. اور یہ کالج اور یونیورسٹیوں کے جوانوں کو جو دین سے دور ہو رہے ہیں, بزرگوں کی صحبت میں نہیں رہتے, میرے دوست, تو وہ اس کو آسانی سے قبول کرتے. ہاں, یہ عقل رکھنی بالکل ٹھیک بات, تو جو سمجھ میں آئے اپنی سمجھ پہ انہوں نے اکتفا کر لیا, اعتماد کر لیا کہ ہماری ٹیڑھی عقلوں, اپنی ٹیڑھی عقلوں کو انہوں نے عمل تسلیم کر لیا. اسی لیے رسول اللہ صلی اللہ علیہ وسلم نے بھائی جب جمائی آوے منہ کھولے تو بائیں ہاتھ کی پشت ایسے رکھ لیا, یا تو منہ بند رہے, اور نہیں تو منہ کھلنا جو ہے انسان کے اختیار میں بعض اوقات نہیں ہوتا, وہ کھل جاتا ہے, تو یہ سنت ہے کہ بائیں ہاتھ کی پشت منہ پر رکھ لیا. کیا بات ہو رہی تھی؟ سب کو نیند آ رہی ہے, تھکے ہوئے ہیں بیچارے ہمارے ساتھ. کوئی بتائے گا کیا کہاں سے میں نے مضمون کہاں چلا گیا؟ کالج کے نوجوانوں سے یہ محنت ہو رہی ہے, کیونکہ دین سیکھا نہیں, بزرگوں کی صحبت سے دین سیکھا جاتا ہے, کتابوں سے, نمازوں سے, نظر سے پیدا دین ہوتا ہے, بزرگوں کی نظر سے پیدا. بزرگوں کے پاس حکم بیٹھنا ہم نے چھوڑ دیا, حتیٰ کہ علماء کرام نے بھی کتابوں پر اعتماد کر لیا, اکتفا کر لیا کہ سارا علم ہمارے پاس ہے, کیا ضرورت ہے بزرگوں کے پاس جانے کی. تو فرمایا نہ کتابوں سے, نمازوں سے, نظر سے پیدا دین ہوتا ہے, بزرگوں کی نظر سے پیدا. کالجوں میں پلنے والے, یونیورسٹی میں پلنے والے دین سے دور ہو گئے, صحبت اہل اللہ سے دور ہو گئے. نتیجہ یہ نکلا کہ ان پر یہ سازش ہی لوگوں نے قبضہ کر لیا, اور جن لوگوں کا تعلق اللہ والوں سے ہوتا ہے, مضبوط تعلق ہوتا ہے, آنا جانا ہوتا ہے, کمزور ترین ایمان کے باوجود ایک چیز ان میں ایسی پیدا ہو جاتی ہے, یہ میں نہیں کہتا ہوں میرے دوستو, یہ حکیم الامت اپنے وقت کے مجدد ملت مولانا شاہ صف علی صاحب خانوی نظر اللہ عنہ صدر, جن کو بڑے بڑے علماء نے اپنا پیر بھی بنایا اور مجدد کا لقب بھی دیا, وہ فرماتے ہیں کہ اللہ والوں کی صحبت میں ایک خاص بات ایسی ہوتی ہے. ایک شعر بتاتا چلوں کہ حضرت مفتی اعظم پاکستان مفتی شفیع صاحب رحمۃ اللہ علیہ نے حکیم الامت خانوی رحمۃ اللہ علیہ کی خدمت میں عرض کیا کہ حضرت ایک شاعر نے کہا ہے یک زمانے صحبتیں با اولیاء بہتر صد سالہ طاعت دے لیا. ایک زمانہ یعنی تھوڑی صحبت اللہ والوں کی اٹھا لینا, ایک سو سال کی عبادت سے افضل, وہ بھی دے ریا عبادت. یہ بات کچھ سمجھ میں آ نہیں رہی, مبالغہ کیا ایسا ہے؟ اتنا کیسے ہو سکتا ہے کہ صحبت اہل اللہ میں ہم تھوڑی دیر بیٹھے, آنا جانا رکھیں, اور ہم کو سو سال کی نفل عبادت سے دے ریا عبادت, کیونکہ ریا عبادت میں شامل ہو جائے تو قبول نہیں, بلکہ باعث معاملہ ہے, قابل معاملہ ہے. یہ کچھ مبالغہ ہے. مفتی اعظم پاکستان عرض کر رہے ہیں حکیم الامت, تو فرمایا مفتی صاحب یہ شاعر نے کب کہا؟ میری نظر میں یہ شعر یوں ہونا چاہیے کہ یک زمانے صحبتیں با اولیاء بہتر لکھ سارا طاعت دے, ایک لاکھ سال کی عبادت سے بھی افضل ہے. اور اس کی وجہ کیا ہے؟ شعر کا مفہوم بدلا ہے. اس کی وجہ یہ ہے کہ صحبت اہل اللہ سے ایمان والے میں ایک خاص بات پیدا ہو جاتی ہے, اور وہ یہ ہے کہ اس کا دائرہ خروج اسلام سے نہیں ہوتا, دائرہ خروج نہیں ہوتا, یعنی مرتد نہیں ہوتا, پھرتا نہیں. اور اس کی بھی وجہ سن لیجیے کہ کیوں نہیں پھرتا, کتنا وقت ہم لے سکتے ہیں آپ کا, آج ہفتہ ہے مگر یہاں پہ اتوار کام کا دن ہوتا ہے، لوگوں کو معاش کی بھی مسئلہ ہے. کس کیا وقت ہو گیا؟ 10:20. تو آپ کتنے دیر ہم اور آپ کی خدمت کر سکیں گے؟ بھائی جس کو کوئی مجبوری ہو تو جا سکتا ہے. ہم تو اب ہمارا انشاءاللہ واپسی کا سفر ہے، یہیں سے ہم کراچی واپس چلے جائیں گے. گاڑیوں میں آئے ہیں تو وہیں سے چلے جائیں گے. پھر معلوم نہیں کب آنا ہو آپ کی خدمت میں اگر اللہ بلائے. تو خیر یہ بات کیوں پیدا ہو جاتی ہے؟ یہ وہ کیا وجہ ہے جو اہل اللہ کی صحبت میں یہ بات پیدا ہو جاتی ہے کہ ان کا دائرہ ایمان سے خروج نہیں ہوتا، ممکن نہیں رہتا؟ وجہ یہ ہے کہ اہل اللہ اہل محبت ہیں، اہل محبت ہیں. محبت کی کیا علامت ہے؟ کہ محبوب کی فرما برداری بھی کرنا اور اس کی نافرمانی سے بچنا. اگر کوئی شخص محبت کا دعویٰ کرے کہ ہمیں فلاں لڑکی سے فلاں شخص سے محبت ہے اور اس کی جو جو باتیں اس کو پسند ہیں وہ ہم کریں، لیکن جو باتیں اس کو ناپسند ہیں ہم اس سے نہ بچیں، تو آپ کے دل میں کیا آتا ہے کہ یہ عشق کا دعویٰ صحیح ہے، محبت کا دعویٰ صحیح ہے؟ یہ محبت کا دعویٰ کامل نہیں، صحیح نہیں، اس میں گڑبڑ. عاشق تو وہ ہے کہ محبوب کی ہر ادا پر فدا ہو اور اس کی ہر ناپسندیدہ بات سے بچے کہ کہیں تیرا محبوب ناراض نہ ہو. تو یہ اہل محبت ہی میں یہ عادت ہوتی ہے، یہ محبوب کی ناراضگی سے بہت ڈر. تو میرے عزیزوں یہ اہل اللہ جو ہیں اہل محبت ہیں، اور اہل محبت کے لیے اللہ تعالیٰ قرآن پاک میں ارشاد فرماتے ہیں میں اب تک تمین تم عن دینی ہی بسو فیا اللہ بہت یو بے کو ہوں اور یو بے کو ہوں. اگر تم دین سے پھر جاتے ہو تمہیں اللہ کو تمہاری کوئی حاجت نہیں، اللہ تمہارے محتاج نہیں، اللہ تمہارے محتاج نہیں، ہم اللہ کے محتاج ہیں، تم ہمارے محتاج ہیں. اگر تم دین سے پھرو گے خدا نہ خاصا تو ہم فصل سے اللہ کی قوم، اللہ ایک قوم لائے گا ان کے مقابلے میں. کن کے مقابلے میں؟ پھرنے والوں کے مقابلے میں، جو دین سے پھر جاتے ہیں ان کے مقابلے میں. میرے شیخ رحمۃ اللہ علیہ فرماتے تھے کہ ایک من کا پہلوان ہے، جب مقابلہ ہوگا اس کا جو چیلنج کرتا ہے کہ ہم کوئی میرے مقابلے میں تو آئے، تو فرمایا کہ ایک من کے پہلوان کے مقابلے میں سوا من کا، ڈیڑھ من کا، دو من کا پہلوان لایا جاتا ہے، شیر کو سمجھتے. تو فرمایا کہ یہاں جو اللہ تعالیٰ چیلنج کر رہے ہیں کہ اگر تم میں سے کوئی دین سے پھر جائے تو اللہ تعالیٰ ایسی قوم لائے گا تمہارے مقابلے میں. تو فرمایا قوم لائی جاتی ہے مقابلے میں تو اس سے قبیلہ لائی جاتی ہے. معلوم ہوا اللہ جو قوم لائیں گے تو وہ ایسی ہوگی کہ اس میں پھرنے کی خاصیت نہیں ہے، ارتداد سے محفوظ لائیں گے. کیونکہ اگر مرتد کے مقابلے میں مرتد کو لائیں گے پھرنے والے کو تو کیا مقابلہ؟ تو مرتد کے مقابلے میں اللہ تعالیٰ ایک قوم لائیں گے، اس میں کیا خاصیت ہوگی؟ یحبہم و یحبون، اللہ اس سے محبت کریں گے وہ اللہ سے محبت کریں گے. تو جو اہل محبت ہوتے ہیں ان میں پھرنے کی، منہ موڑنے کی یہ صلاحیت نہیں ہوتی، یہ خرابی ان کے اندر نہیں ہوتی، یہ ٹیڑھ ان کے اندر نہیں ہوتی، عداوت ان میں نہیں ہوتی، وہ پھرنے والے نہیں ہوتے اہل محبت. اس لیے اہل محبت میں، اہل اللہ میں کی صحبت میں یہ خاص بات ہوتی ہے کہ ایمان سے خروج نہیں ہوتا. اور فرمایا کہ جب ایمان کا خاتمہ ہو گیا بیڑا پار ہو گیا، حسن خاتمہ نصیب ہو جاتا ہے، اور یہ اللہ کی صحبت میں رہنے والوں کو حسن خاتمہ نصیب ہو جاتا ہے. تو بہرحال میرے عزیزوں اور دوستوں، ایک تو میں نے آپ سے یہ بات بتلا دی کہ رب اغفر وارحم وانت خیر الراحمین، یہ بہت زبردست استغفار ہے، اور یہ سب سے بڑے پیارے نے اپنے سب سے بڑے پیارے کو سب سے بڑا پیارا وظیفہ دیا ہے. تو ہم اگر ہو سکے تو ایک تصویر استغفار کی روزانہ کا معمول بنا لیں. ایک تصویر کلمہ شریف کی، ہمارے حضرت فرماتے تھے میں زیادہ وظائف نہیں بتاتا، मैं एक शाम पे खड़े होकर दरिया में लंबे लंबे वजीफे नहीं बताता जैसा कि आजकल जाहिल फील करते हैं कि दरिया में चले जाओ एक शाम पे खड़े हो जाओ और 1,000 का भाई पढ़ लो 10,000 का भाई पढ़ लो। दिमाग आउट हो गया काम बोलना होने की वजह से पागल हो गए। हम लोग जहालत की कहते हैं मजलूब हैं जी, मजलूब हैं, मजलूब नहीं, दिमाग आउट हो गया, अपनी मर्जी से वजायत कर दिए, दिमाग गैर मुतदिल हो गया, खुशकी पैदा हो गई, दिमाग में चिड़चिड़ाहट। एक किस्सा भी सुनाता चलूँ, हमारे हजरत रहमतुल्लाही की खिदमत में एक साहेब आए, हजरत मुझे बैत कर लीजिए। हमारे हजरत रहमतुल्लाही शेखुल अरब वाल अजम आर जिल्ला हजरत मौलाना शाह की मोहम्मद अफसर साहेब रहमतुल्लाही जिस तबीब रूहानी भी थे तो तबीब जिस्मानी भी थे। हकीम सईद जो है मशहूर, उनका इंतकाल हो गया, हम अफसरों में से वही सिद्धिया कॉलेज अलीगढ़ से हमारे हजरत ने ये फन हासिल किया, उन्होंने भी वही हासिल किया। तो तबीब रूहानी भी थे, तबीब जिस्मानी भी थे। चेहरे से अंदाजा कर लिया कि मिजाज में गुस्सा बहुत, चिड़चिड़ाहट बहुत। तो फरमाया कि क्या आप जिक्र बहुत करते हैं? हजरत जिक्र बहुत करता हूँ, सुबह शाम जिक्र करता हूँ हर वक्त, क्योंकि हमने सुनी नहीं है ना ये बात, मेरे दोस्त को दीन सीखना हो तो बुजुर्गों से सीखो, हमने सुनी है कि कई जबान हजरत रसूलुल्लाह ने, हमने इसका मतलब नहीं समझा। एक होता है दीन का इल्म और एक होता है उसकी समझ, उसकी समझ बुजुर्गों से हासिल कर, इस बात का क्या मतलब है रसूलुल्लाह ने। अभी मैं इस तरफ नहीं जा रहा हूँ, उनके बात तवील हो जाएगी। तो उन्होंने किया कि हजरत गुस्सा तो मुझे बहुत आता है, लेकिन बहुत करता हूँ। तो फरमाया कि गुस्सा भी आता होगा? कि हाँ गुस्सा तो बहुत आता है, और इतना गुस्सा आता है कि जब कोई शख्स मुझे सलाम करता है मैं उसको गाली देता हूँ, इतना गुस्सा है मेरा। कहा अच्छा गाली देते हो तो मारता नहीं है तुम्हें, पिटते नहीं हो? कहा आहिस्ता से गाली देता हूँ। तो फरमाया कि अगर तुम यही जिक्र करते रहे अपनी मर्जी से तो फिर तुम एक दिन जोर से भी गाली दोगे और पिटोगे। फरमाया अगर मुझसे ताल्लुक करना है तो 6 महीने के लिए जिक्र को मुलतवी कर, उसके बाद मेरे पास था मुखलिस है, मुलतवी कर दिया जिक्र। 6 महीने बाद करीबन हाजिर हुए, ये हजरत ने पहचान लिया कि अब उनका मिजाज मुतदिल हो चुका, चेहरे पे जो सुर्खी थी गुस्से की, क्योंकि गुस्सा आग से है और शैतान आग का बना हुआ है, शैतान ही मरा जाए। कितने घर गुस्से से टूट गए, जरा गुस्सा आ गया और फौज मुंह से निकल गया, 2-3 अल्फाज निकल गए मुंह से, बस छुट्टी हो गई। अब खुद भी रो रहे हैं, ये नहीं कि वो बड़े खुश हैं कि हमने उसको छोड़ दिया, खुद भी रो रहे हैं कि हमारे मुंह से क्या बकवास निकल गया। फरमाया कि इस चीज में मजाहन भी आदमी कुछ कह दे तो तलाक वाकई हो जाती है, गुस्से में बक दिया। दोबारा उनके चेहरे से हजरत ने महसूस कर लिया कि अब ये इत्तेदाल से आ गए बड़े ने। पूछा क्या हाल है? कहा कि हजरत अब तो मेरे बीवी बच्चे भी आपको दुआएं देते हैं, वो आजाद में थे मेरे गुस्से की वजह से, आज वो आपको दुआएं दे रहे हैं। फिर हजरत ने उसको बैठ कर, तो बात मैं ये इसलिए अर्ज कर रहा था कि हमारे हजरत फरमाते कि मैं ज्यादा वजाइफ नहीं बता, एक तस्बीह कलमे शरीफ, एक तस्बीह अल्लाह अल्लाह की, इसमें जात की, हाँ माशाल्लाह आपके खिदमत में सब आजाद खिदमत कर रहे हैं दीन की, इनसे आप तरीका मालूम कर लीजिए, और इंशाल्लाह इन्होंने बता भी दिया होगा जिसको नहीं मालूम उनसे तरीका जी की। तो और एक तस्बीह मुख्तसर था इससे पार है और चौथी तस्वीर दुरूद शरीफ की है सल्लल्लाहु अलैहि नबील उम्मी मुख्तसर दुरूद शरीफ हदीस शरीफ से साबित है। एक तस्वीर की कर लिए, हमारे अंदर फरमाते थे कि कोई बैत हो या ना हो, जो आदमी बैत होने के बाद जिक्र को मशरूत करता के बैत हो गए तो मैं जिक्र बताऊंगा ये आदमी जाहिल है, हमारे रास्ते से हटा हुआ। फरमाया जिक्र ये चार तस्बीहात हर इंसान को आसानी से इसका तहमल हो जाता है, कोई शख्स दाखिले सिलसिला हो ना हो, हर हर मुसलमान को ये जिक्र बता दिया ताकि उसको नफा हो जाए। बैत होना फर्ज तो नहीं है, जिक्रुल्लाह करने से उसकी दुनिया बदल जाएगी इंशाअल्लाह। तो इसमें कंजूसी और बुखल मत करो, इसलिए मैंने भी बता दिया आपको, और थोड़ी सी तिलावत और थोड़ी सी दुआओं का इस्तेमाल। गरज फरमाते हैं कि मैं बड़े बड़े वजाइफ नहीं बताता, मैं सिर्फ एक बात कहता हूं कि एक गुनाह भी मत करो, अल्लाह को एक लम्हा भी नाराज मत करो, तुम सबसे बड़े वली अल्लाह हो जाओ। कौन से बड़े वली अल्लाह? विलायत सिद्दीकियत का आखिरी दर्जा तुमको मिल जाए, इन नबीयीन के बाद वो सिद्दीकीन ये। फरमाया कि एक शख्स एक मतलब भी अल्लाह अल्लाह करने की उसको फुर्सत नहीं है, मसलन बाजुओं का माश इस कदर उनको मेहनत करनी पड़ती है अपना पेट पालने के लिए, बीवी बच्चों के लिए, कि वो उनको बेचारों को नहीं फुर्सत है, या फुर्सत है तो इस कदर दिमाग थक जाता है कि वो माजूर हो गए बेचारे, जिक्र नहीं कर पाते। तो फरमाया कि अगर एक शख्स एक भी अल्लाह अल्लाह ना करे, सिर्फ फर्ज नमाज पढ़ता है, वाजिब पढ़ता है, सुन्नत मुअक्कदा करता है और फराइज वाजिबात और सुन्नत मुअक्कदा को पूरा करता है, यानी हुकूक जो फर्ज किए गए हैं हुकूक तमाम हुकूक, नमाज समेत, ज़कात समेत, हज समेत, वालदैन की फरमाबरदारी, बीवियों के हुकूक, जितने फराइज हैं सिर्फ ये अंजाम देता है, नफिल इबादत कोई नहीं कर रहा, अल्लाह अल्लाह नहीं कर रहा और वाजिबात और सुन्नत मुअक्कदा ये करता है बस, तो फरमाया कि अगर ये शख्स एक भी गुनाह नहीं करता तो ये वक्त का वली अल्लाह। हम लोगों के दिमाग में यही ठूसा गया है कि जब तक हजार दाने ना पढ़ोगे तुम अल्लाह के वली हो नहीं सकते, जब तक तुम तहज्जुद नहीं पढ़ोगे अल्लाह के वली हो नहीं सकते, जब तक तुम इशराक नहीं पढ़ोगे अल्लाह के वली हो नहीं सकते। अल्लाह ताला की इसी ऐलान के कलाम पाक में जो ऐलान है इसको मेरे मुर्शिद ने बारहा फरमाया, जो मैंने उसके इन औलियाउ इल्लल मुत्तकून, मेरा वली तो वो है जो गुनाह से बचता है। फरमाया कि इल्लल मुतहज्जिदून, नहीं फरमाया कि जो तहज्जुद नहीं पढ़ता वो मेरा वली नहीं है, जो तहज्जुद पढ़ेगा वो मेरा वली होगा। इल्लल मुतनफ्फिलून, नहीं फरमाया कि जो नफिल ज्यादा पढ़ेगा वो मेरा वली होगा। वरना ये बड़े मियां कहां जाते हैं, आप कितनी नफिल पढ़ सकते हैं, मैं मुझे ले लीजिए, मेरे भी बालक सफेद हो गया, मैं दादा भी बन चुका हूँ। तो मेरे अजीजों हम फिर कहां जाते हैं, अल्लाह की विलायत मजबूत और पहलवान लोगों के लिए रह जाती है, हम गरीबों के लिए फिर कहां है। और वो इंतहाई मेहरबान मौला है, वो जो ताकतवर के मौला है वही जहीन के भी मौला है, जो नेकूकारों के मौला है वही गुनाहगारों के भी मौला है। न पूछे सिवा नेकूकारों के घर तू कहां जाए बंदा गुनाहगार से, मेरी शेख रहमतुल्लाह अलैह के शेर। तो मेरे दोस्तों अल्लाह ताला ने अपनी विलायत और दोस्ती इंतहाई आसान रखी, गुनाह मत कर। इन औलियाउ इल्लल मुत्तकून, के जो गुनाह नहीं करते वो मेरे वली, गुनाह से बचने वाले मेरे वली, क्योंकि इसमें इश्क कामिल की दलील है कि हम उन बातों को करते हैं जिनका वो हुक्म देते हैं और उन बातों से बचते हैं जिनका वो जिनसे वो मना फरमाते हैं। तो ये विलायत का रास्ता है मेरे दोस्तों, बहुत आसान सीधा साफ सुथरा रास्ता। ना पीरों के नजराने इसमें हैं, ना हलवे मांडे इसमें हैं, ना तबले और सारंगियां इसके अंदर हैं, ना कब्र परस्ती और कब्रस्तान के अंदर चरावान करने और मोमबत्तियां जलाने और पता नहीं क्या क्या खराफात अजीब अजीब होने लगे। इन जाहिल पीरों ने अपना धंधा बना लिया और मैं यही अर्ज करता हूं कि कसूर हमारा अपना, क्यों हमने नहीं सीखा कि ये शिर्क, क्यों हमारा ईमान इस पे नहीं, कसूर हमारा, अल्लाह ताला हमें माफ करना। तो मेरे अजीजों और दोस्तों जल्दी जल्दी बस पांच अमाल में आपसे अर्ज करता हूँ, चार अमाल से यहाँ बयान होते रहते हैं इंशाल्लाह। एक मुट्ठी दाढ़ी का रखना तीनों तरफ से वाजिब है, और सुन्नत तरीका यह है कि दाढ़ी को अपनी मुट्ठी में ले लें, दाईं तरफ से भी अपनी मुट्ठी में लें, काट दीजिए, और बाईं तरफ से भी और थोड़ी के नीचे से भी एक मुट्ठी के बाद जो फाजिल हो उसको काट दें। हजरत इब्ने उमर रज़ी अल्लाह ताला अन्हु से ये साबित है कि आप जब उम्र या हज से फारिग होते तो अपनी दाढ़ी को मुट्ठी में लेकर फाजिल को काट देते थे, और ये सहाबा कराम ऐसे उशार में रसूल थे सल्लल्लाहु अलैहि वसल्लम कि इनसे कोई अमल नामुमकिन है कि वो ऐसा अमल करें जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से साबित हो। एक एक अदाबे मरने वाले थे, जान देने वाले, ज्यादा लंबी लंबी दाढ़ियां न रखें, एक मुट्ठी दाढ़ी का रखना सुन्नत है। इस तरह से हमारे शेख ने हमको सिखाया, ये हड्डी है कनकट्टी की, यहां से दाढ़ी शुरू होती है, नाई अब इसके तरफ से उड़ा देते हैं, परकटी बना देते हैं, परकटा परिंदा बना देते हैं जो उड़ नहीं पाते, तो हमारी ये उड़ान वो काट देते हैं, हमारे पर काट देते हैं जिससे हमारी उड़ान रुक जाती है। उठाकर सर तुम्हारे आस्था से जमीन पर गिर पड़ा है आज, खुदा ताला की नाफरमानी बेचारे वो बाजे ना समझी में और बाजे एक उपहार की वजाकत बनाने में इसको जाया कर देते हैं, ये बाज एक मुट्ठी होने से। इसी तरह ये दाढ़ी का बच्चा कहलाता है, इसको ना काटें, ये दाढ़ी में शामिल है। इसी तरह यहां से खत ना बनाइए नीचे से, ये देखो मेरे दोस्तों ये शीशे में ये ना देखो कि हम लोगों को कैसे लगेंगे, ये देखो कि हम अल्लाह की नजर में कैसे, अल्लाह की नजर में अगर हम अच्छे हैं, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की नजर में अगर हम अच्छे हैं तो फिर तो हमारी कीमत है। और अगर हमने मखलूक की वाहवाह की और तारीफ की परवाह करी कि हम कैसे लग रहे, तो फिर मेरे दोस्तों ये मखलूक हमारे किसी काम आने वाली, तो खुद मोहताज एक दिन न ये रहेंगे ना हम रहेंगे दुनिया में, इनकी वाह वाह तारीफ हमारे किसी काम नहीं है। तो मेरे दोस्तों अजीजो, चालीस की हदूद हमने अपने शहर से सीखी, यहाँ से खत ना बनाए। अगर आपको खत बनाना है तो आप ये दोनों गाड़ों के दरमियान की जो जगह है उसको देख लें, ऐसे उंगली रख लें, उसके ऊपर की जगह आप साफ कर लें, नीचे की जगह दाढ़ी में शामिल है। यहाँ तक ये लबों से आप शुरू करेंगे दाढ़ी, और ये पूरी हल दाढ़ी। गर्दन से जो बाल है उसको बादल लोग यहाँ से साफ कर देते हैं, ये जायज नहीं। जो बाल गर्दन में है लेकिन दाढ़ी से सिरा रहे अख्तियार करे, भाग रहे नीचे, उन गर्दन के ऊपर उसको हम साफ कर सकते हैं। और जो गर्दन के ऊपर बाल दाढ़ी में यूं जा रहे हैं, मिल रहे हैं, तो इसको मेरे दोस्तों हम साफ नहीं कर सकते, दाढ़ी में शामिल। ये हदूद जो है ना, ये बड़ी बड़ी किताबों से हमारे शेख रहमतुल्लाह अलैह की बरकतें हैं कि हम जैसे जाहिलों को ये हदूद हमें मालूम हो गए। अल्लाह ताला मेरे शेख रहमतुल्लाह अलैह की कब्र मुबारक को नूर से मुनव्वर फरमाए, और अल्लाह ताला उनके दर्जात बेइंतहा बुलंद फरमाए। तो मेरे अजीजों, दाढ़ी का बयान होता हुआ यहाँ माशाल्लाह, मूंछों को साफ कर देना और टखनों को खुला रखना और निगाह की हिफाजत भी यहाँ इंशाल्लाह जरूर उसको सबसे ज्यादा तवज्जो दी जाती होगी, और दिल की हिफाजत भी सबसे ज्यादा तवज्जो दी जाती होगी। तो मैं सिर्फ पांच अमाल वो बयान कर रहा हूँ जल्दी जल्दी इंशाल्लाह, कि अब ये पांच काम कर लें तो अल्लाह की विलायत इंतहाई आसान और मजेदार और बिल्कुल साफ सुथरा रास्ता मिल जाएगा इंशाल्लाह। मेरे शेख रहमतुल्लाह अलैह ने फरमाया कि अव्वल काम हम ये कर लें कि बुजुर्गों की सोहबत की पाबंदी, सोहबत औलिया में रहना शुरू करें। नंबर दो, देखिए मुख्तसर बयान करना, और ये जो अमल है ना सोहबत में रहने वाला, ये सब अमाल का सरताज है कि हम एक यही अमल कर लें, सारी बातें इंशाल्लाह खुद ब खुद हमारे अंदर आ जाए। कि गुनाह से हम बहुत दूर है, दूसरा नंबर मर जाए लेकिन गुनाह ना करें, हरी है बंदगी बस उनकी मर्जी पर फिदा रहना, न कुछ परवाए बदनामी न कुछ परवाए आलम। मेरे शेख रहमतुल्लाह अलैह का शेर, हमें मखलूक की परवाह नहीं करनी, मर्जी जिसे हर वक्त तेरी पेशे नजर है, फिर उसकी जमा पर न अगर है न मगर, अगर मगर ना लगाए, कहां लिखा है ना लगाए। बुजुर्गों पर एतमाद करें, अपने अल्लाह वालों पर एतमाद करें, उलमा पर एतमाद करें, और एक यूट्यूब और फेसबुक और व्हाट्सएप पे तीन सीखे हैं, खुदा इससे इज्तनाब करें, सबसे इज्तनाब की जरूरत है। यूट्यूब को मैं यही बयान कर रहा हूं कि यूट्यूब जो है वो यूटर्न होता है ना, सड़कों से यूटर्न, तो हम जन्नत की तरफ जा रहे होते हैं, ये यूट्यूब हमें यूटर्न दे देती है जहन्नम की तरफ। मेरे शेख दामत बरकातहू मौजूदा फरमाते हैं कि यूट्यूब पे बदमाशों से हम दीन सीखते हैं, गुमराह लोगों से हम दीन सीखते हैं। हमें इतनी तौफीक नहीं है, अल्लाह ताला ने हमें उलमा दिए हैं, मुहद्दिसीन दिए हैं, जिन्होंने अपनी उम्रें थपा दी हैं दीन को सीखने में, सोहबतें उठा उठाकर पूरी जिंदगी और अपने औलिया की सोहबतें उठाई हैं अपने पीरों से, उनसे दीन नहीं सीखेंगे बल्कि ये आसान रहता है यार। चलो क्या हुआ हुआ, क्या मुजाकरा हो रहा है, क्या टाकरा हो रहा है, और फलां डॉक्टर को सुनो बड़ी मजेदार चटपटी बातें करता है, फलां औरत को सुनो, मर्द औरतों को सुन रहे हैं और औरतें मर्दों को सुन रही हैं, ला हौल वला कुव्वत, क्या उल्टा जमाना है, औरत को है मर्दानी और मर्द जनाना है। वाले साहब फरमाते उल्टा जमाना है, क्यों? नफ्स को हराम मजे ले, हम तो दीन सीख रहे हैं और साथ में हराम मजे भी ले रहे हैं। औरत को देखना चाहे हराम है, नाम है उनको देखना, औरतें मर्दों से दीन सीख रहे हैं, वाड़ा बड़े मुल्ला साहब हैं, बड़े मौलाना साहब हैं, बड़ी अकल की बातें कर रहे हैं, बात तो समझ में आ रही है, मगर इतनी तौफीक नहीं है कि जाके किसी आलिम से पूछो कि बात हमारी तो अकल में आ रही है लेकिन उनकी नजर में भी सही है कि नहीं, शरीयत की रूह से बात ठीक है गलत, हर बात को हमारी समझ में आना जरूरी नहीं शरीयत की, तौफीक नहीं, बस घर बैठे दीन सीखना, फिर यही हो। तो इन जराये से दीन न सीखें। हाँ, कोई मुस्तनद अपना पीर अपना शेख हो, मालूम हो कि मुस्तनद है, और आपने ये मोबाइल किसी शदीद जरूरत की वजह से रखा हुआ है, मैं अपने दोस्तों को अपने हल्का अहबाब में यही नसीहत करता हूँ कि मेरा बयान सुनने के लिए आप स्मार्टफोन मत खरीदें, नेट मत खरीदें। मेरे पास सहूलत है कि वो मोबाइल फोन पे कॉन्फ्रेंस कॉल के लोग सुन लेते हैं, फोन करते हैं जिनको सुनना होता है, नेट लेने की जरूरत नहीं, आप ना लें ना सुने बयान, क्योंकि इससे नुकसान इतना जबरदस्त हो रहा है وَإِذْفُهُمَا أَكْبَرُ مِنْ نَفْعِهِمْ اس میں نفع کم ہے گناہ زیادہ ہے. فتنے میں مبتلا ہونے کا خطرہ زیادہ ہے. 99.99% ہے. اس لیے آپ اس دین کو سیکھنے کے لیے آپ نہ لیجئے موبائل, انشاءاللہ آپ کا راستہ پار ہو جائے گا. بغیر اس کے اسلامی خطوں کی کتابت کر لیجیے, ٹیلی فون پہ رابطہ کر لیجیے, ہم آپ کو مفت میں مشورہ دینے کو 24 گھنٹے تیار ہیں. تو میں یہ نصیحت کرتا رہتا ہوں, ہاں کسی کو شدید ضرورت ہے معاش کی وجہ سے, کمپنیوں میں لازم کر دیا ہے کہ بھئی آپ یہ نہیں رکھیں گے تو نوکری نہیں ملے گی یا نوکری سے چھٹی ہو جائے, تو اس کے طریقے ہم سے پوچھ لیجیے, مشورہ کر لیجیے کہ ہمیں معاش کے لیے اس کی ضرورت ہے, ہم اس کو اس کے فتنے سے کیسے بچیں. جیسے سانپ کا منتر سیکھ لیتا ہے, سانپ قابو نہ کر لیتا ہے, زہر کی بوٹلی نکال لیتا ہے, تو پہلے اللہ والوں سے فتنے کا زہر اپنے نفس سے نکلوا لیجیے اور تدبیر اس سے پوچھ لیجیے کہ کس طرح ہم اس کو استعمال کریں, اس کے فتنے سے ہم کیسے بچیں. پھر آپ کو تدبیر بھی ان شاء اللہ تعالیٰ بتا دیں گے. تو میرے عزیزوں, یہ گناہ سے بچنا اور یہ موبائل اور کیبل تو خیر ظاہر ہے کہ وہ خرابی کے لیے زیادہ تر استعمال ہوتا ہے, اللہ ماشاء اللہ کوئی کاروبار ورنہ کاروبار موبائلوں پہ ہو جاتا ہے آج کل. تو میرے عزیزوں, اسباب گناہ سے دور رہنا تیسری بات. پہلی بات صحبت اللہ والوں, اور دوسری بات گناہ سے بچنا, تیسری بات اسباب گناہ سے دور رہنا. کیونکہ اگر قریب رہیں گے مبتلا ہو جائیں گے. آپ کے قریب بیٹھیں گے, میرے شیخ فرماتے تھے آپ جل رہی ہے کہیں, اور ایک کنستر ہے ٹھیک, اب تو کنستر نہیں ہوتا, پلاسٹک کا زمانہ ہے, پلاسٹک منی ہے, ہر چیز پلاسٹک کی ہے. بکرے بھی سنا ہے, بکرے ایک صاحب وہاں سے خریدنے گئے تو ان کو اس نے کہا کہ ہمیں چیک کرنا ہے, اس کو تو پلاسٹک کے لگائے ہوئے تھے, پلاسٹک کے گولیاں, انہوں نے چیک کیا, انہوں نے کہا ٹھیک ہے یہ تو صحیح ہے, بکرا پھنسی ہے. گھر لے آئے وہ تھوڑی دیر کے بعد اس کی وہ گوند جو ہے ختم ہو گئی, گر پڑے, وہ دیکھا تو پلاسٹک کے تھے, وہ پلاسٹک کا زمانہ ہے, وہ کیا کرنا, پلاسٹک کے دام بھی چپکا رہے ہیں آج کل, تو ذرا دیکھ بھال کے قربانی میں جانور لینا. تو میرے عزیزوں, یہ پلاسٹک کا زمانہ ہے. تو اسباب گناہ سے بھی ہم دور رہے ہیں, کیونکہ اگر ہم نرما, میرے شیخ فرماتے تھے کہ کنستر گھی کا بھرا ہوا ہے, ٹھیک کیا ہوا ہے, ریویٹڈ ہے, پورا رامبے سے ریویٹ کیا ہوا ہے, لیکن اگر آگ کے پاس رکھو گے گھی آگ کو نہیں دیکھ رہا لیکن اس کی گرمی پہنچ رہی. لہذا اسباب گناہ سے دور رہو, ایسے ماحول سے دور رہو جہاں بے حیا ہوتے ہیں, بے پردہ ہوتے ہیں. دفتروں میں ہے تو اس کے طریقے بھی پوچھ لو کہ بھائی دفتر میں ہم جاتے ہیں مجبور ہیں کہ وہ عورتیں رکھتے ہیں, ہم ان کو منع تو نہیں کر سکتے, ہم کس طرح بتائیں. ہر چیز کا راستہ اللہ تعالیٰ نے دکھایا ہوا, اپنے اولیاء اللہ کو اللہ تعالیٰ رشد و ہدایت سے نوازتے ہیں اور تدابیر سے نوازتے ہیں کہ اگر یہ معاملہ ہے چلو یہ کر لو, یہ معاملہ ہے چلو یہ کر لو. اصل کام اختیار یہ ہے کہ ہم اپنے شیخ سے پوچھیں, پوچھنا ہمارے اختیار میں, اور جو تدبیر وہ بتائیں گے ان شاء اللہ وہ بھی آپ کی استطاعت اور طاقت سے باہر نہیں بتائیں. تو میرے شاید یہی فرماتے تھے کہ میں بڑے بڑے وظائف نہیں بتاتا بلکہ کہتا ہوں کہ بس گناہ چھوڑ دے اور اللہ والے ہو. تو چار باتیں ہو گئی نا, نہ تین باتیں ہو گئی, صحبت اولیاء اور گناہ سے بچنا اور اسباب گناہ سے بچنا, موبائل کیبل اور دفتری ماحول اور مارکیٹیں, ان میں عورتوں سے کیسے بچنا ہے, تین باتیں ہو گئی. چوتھی بات یہ کہ ہر کام سنت کے مطابق, ہماری عبادات سے لے کر ہمارے کھانے پینے سے لے کر ہماری معاشرت, ہمارے اخلاق, ہمارا اٹھنا بیٹھنا, ہمارا کھانا پینا, ہمارا سونا جاگنا اور ہمارا گفتگو اور ہمارا کردار اور ہمارے معاملات اور ہماری معاشرت, سب کا سب سنت کے مطابق. یہ نہیں کہ میں نماز سیکھی, نماز میں اکثر لوگوں کو دیکھا جہاں چاہے ہاتھ باندھ لیا, یوں کھڑے ہیں, کوئی آنکھیں بند کیے کھڑا ہے. سنو, سیکھو کہ ہمارے پیارے نبی صلی اللہ علیہ وسلم کیسے نماز پڑھا کرتے. سنت کا راستہ مقبول ہے, سنت کے خلاف کوئی راستہ اللہ کے یہاں قبول نہیں. ہمارے پیارے نبی صلی اللہ علیہ وسلم آنکھیں کھول کر نماز پڑھتے تھے. تو سنت ہے کہ جب قیام کریں تو نگاہ ہماری پیشانی کی جگہ پر ہو, رکوع کریں تو نگاہ ہماری پلجوں پہ ہو, سجدے میں جائیں تو نگاہ ہماری ناک پر ہو, ہاتھ کہاں رکھنے ہیں, ہاتھ کہاں باندھنے ہیں. میں نے پہلے بھی عرض کیا تھا کہ ایک صاحب مجھے ملے, کہا کہ آپ یہاں ہاتھ باندھا کریں, آپ کہاں ہاتھ باندھتے ہیں, کس چیز کے قریب ہاتھ باندھتے ہیں. मैंने कहा उस चीज से ज्यादा करीब 2 इंच अंदर, वो 3 इंच के नीचे है, 2 इंच अंदर आपके पैराना भरा हुआ है। तो फिर आप कहां हाथ बांधते हैं? भाई अल्लाह का हुक्म है और हम जहां हाथ बांधते हैं हम इमाम आजम हजरत अबू हनीफा रहमतुल्लाह के मुकल्लिद हैं। तो हम इस नियत से नहीं कि हम उनको मानते हैं, बल्कि इस नियत से कि उनका तरीका रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का तरीका है। हमारे गुमान अकरब इलल यकीन में चारों इमाम पर हक है, लेकिन हम इसलिए इमाम अबू हनीफा रहमतुल्लाह की तकलीफ करते हैं कि हमारे गुमान अकरब इलल यकीन में वो सुन्नत के ऐन मुताबिक, मतलब उन्होंने बताया कि यहाँ हाथ बांधना सुन्नत है। मुख्तलिफ रिवायतों में और भी कोई तरीका होगा, लेकिन हम इस तरीके इसको सुन्नत समझ कर करते हैं। तो उन्होंने कहा कि आप यहाँ हाथ बांध के देखें, आपको बहुत सुकून मिले। मैंने कहा मैं सुकून के लिए नमाज नहीं पढ़ता, मैं तो अल्लाह के लिए नमाज पढ़ता हूं, मैं तो आप यहां सुन्नत समझ के बांधता हूं। आपकी नजर में अगर ये सुन्नत है आपको यकीन है, आप यहां हाथ बांध लीजिए, नमाज तो हो जाएगी। भाई आप नियत नहीं भी बांधे, हाथ बांधना सुन्नत है, अगर आप हाथ छोड़ के भी कयाम कर ले नमाज आपकी हो जाए, अगर से सुन्नत के मुताबिक नहीं होगी लेकिन नमाज के फराइज वाजिबात अदा हो जाए नमाज आपकी हो जाएगी। तो ये कोई बहस की बात नहीं, ये कोई लड़ाई झगड़े की बात है। आप वहां हाथ बांध लीजिए, मुझे यहाँ हाथ बांधने दीजिए। बाजे लोग जो है जो कदम खोल के नमाज पढ़ते हैं, फासले रखते हैं, तो उनमें पहले तो बहुत तशद्दुद था कि अगर हम, क्योंकि हमारे बचपन में हमारे घर के सामने ऐसे ही एक मस्जिद थी जिसमें जो लोग टांगे जो है फैलाकर खड़े होते हैं, तो उनकी आदत थी कि अगर कोई सही हमारे हिसाब से सुन्नत के मुताबिक खड़ा होता है, क्योंकि हमारे यहाँ सुन्नत के मुताबिक चार उंगली का फासला दोनों खत्म में होना चाहिए, मुस्तहब है। तो अगर गलती से उनके बराबर में कोई ऐसा शख्स खड़ा हो जाए तो अपने टांग को टांग घसीट ले। कितना तशद्दुद था उनमें, तो फिर बच्चे भी उनके साथ क्या करते थे सुनो, तो जब वो टांगे ऐसे फैला के सज्जे में जाते थे तो पीछे टिंगों की टोपी होती थी वो नीचे जमीन पर रखते और पास तक बीच में निशाना लिया वो मारते। बच्चे शरारती होते यार, तुम ऐसा करना नहीं, कहीं ऐसा ना तुम्हें कुछ देख ले और पिट जाओ, और ये बुरी बात है, तुम्हें अच्छी बात नहीं बता रहा। मकसद ये कि उनको भी शरारत होती थी और वो इतने अमूमन ऐसे लोग मुतकबिर भी होते, इतना गुस्सा आता था कि सज्जे में एक हाथ से उतर भी वापस क्यों, एक वो उनकी टेनिस चल रही है अल्लाह ताला मुआफ़ फरमाए। तो मेरे अजीजों दोस्तों, हर काम सुन्नत के मुताबिक करना है, सिर्फ नमाज में नहीं, सिर्फ दुआ में नहीं, सिर्फ सोने उठने बैठने जागने में नहीं, सबसे बड़ी सुन्नत मुआशरत की सुन्नत जो आज मुसलमानों में बिल्कुल नापैद है, तकरीबन नापैद है। अच्छे अखलाक, तवाज़ों से मिलना। हमारे शेख फूलपुरी रहमतुल्लाह अलैह से उन्होंने किसी तालिब इल्म से पूछा कि तवाज़ों की क्या मान, जरा इम्तिहान लिया कि तवाज़ों की क्या मान, उन्हें कहा मेहमान आए उसकी खातिर तवाज़ों करो। भाई तवाज़ों के माने ये है कि अपने आप को सारी खल्क से कमतर समझ और दूसरों को अपने से अच्छा समझ। ये सिफत नापैद, हर आदमी चौधरी बना हुआ, दूसरे को हकारत की नजर से देख रहा, अपने आप को अच्छा समझ रहा, इन्हीं रजाई की इतला अल्लाह वाले करते हैं मेरे दोस्त। तो बात बहुत फैल गई है, अब यह है कि असबाब गुनाह से भी दूर रहना और हर काम सुन्नत के मुताबिक, खुसूसन माशरत की बातें और आप सल्लल्लाहु अलैहि वसल्लम के अखलाक, मुआमलात, लेन देन, इन सब चीजों में हम मुसलमान बहुत पीछे चले गए। जब भी रुसवा हो रहे हैं सारी दुनिया में, जब भी पिट रहे हैं, आज हम अपनी माशरत और अखलाक को अच्छा कर लें तो हमारा बेड़ा पार हो जाए। अगर सुन्नत नबवी की करे पैरवी उम्मत, तूफान से निकल जाएगा फिर इसका सफीना। हाँ, और फरमाया के गर्गित से पाए सुन्नत नबवी का हो चलन, रफ्तार से पूछे कोई रफ्तार काल, खुदा ताला के रास्ते में जिसको तेज तरक्की मंजूर हो सुन्नतों का इंतजाम करो, इंशाल्लाह ताला बहुत जल्द पहुंच जाएंगे मंजिल मकसूद से। और पांचवी बात ये कि किसी अल्लाह वाले से उसके मशवरे से हम जिक्र मुतायन करा लें और उसकी पाबंदी करें, क्योंकि पाबंदी करने से बरकत होती है और पाबंदी न करने से, नावा करने से बेबरकती होती है। तो ये 5 काम हो गए सुन्नत अहलुल्लाह। और आप, मैं यही अर्ज कर रहा हूँ कि आप एक ही काम कर ले, मैं भी और आप भी, कि आप अपने अपने मशायख से किसी को शेख चुन के अल्लाह वाले को उसकी सोबत में आना जाना रखें, इंशाल्लाह ताला ये सब सारी बातें जो है खुद बखुद होती चली जाएगी। खुद बखुद तूने मुझको क्या से क्या شوق فراواں کر دیا، پہلے جان پھر جانے جان پھر جانے جانا ہے. اللہ تعالیٰ ہم سب کو توفیق عمل بخشیں، اور میری گزارشات پر خود مجھ کو بھی عمل کرنے کی توفیق دیں. توفیق اور تمام حاضرین کو، اور جہاں تک آواز جا رہی ہے، اللہ پاک ہم سب کو اپنے اور اپنے پیارے رسول صلی اللہ علیہ وسلم کے طریقوں پر چلنے کی توفیق عطا فرمائے. اور ایک آخری بات اور میں آپ سے دو تین منٹ کی اجازت ہے آپ کی، کہ ایک بہت خطرناک کتنا مسلمانوں نے اور دی ہے، اور وہ ہے کفار کی نقل. اور یہ اس کی سبب ہے ہماری احساس کمتری. ہم نے یہ احساس، وہ انگریزی میں کہتے ہیں کہ سینس آف انفیریورٹی، انفیریورٹی کمپلیکس. ہر مسلمان الا ماشاءاللہ، بیشتر مسلمان اس انفیریورٹی کمپلیکس میں مبتلا ہے، احساس کمتری. کیونکہ اگر احساس کمتری نہ ہوتا تو وہ اپنے دین پر چلتا، نقالی نہیں کرتا. نقالی وہی شخص کرتا ہے جس کو اپنے آپ میں کوئی کمی محسوس کرتا ہے کہ میرے اندر یہ چیز نہیں، میرے اندر داڑھی موڑنا نہیں ہے، لاؤ داڑھی موڑ دیتا ہوں. دیکھ رہا ہوں کہ کفار کو بڑا مال و دولت ترقی اور خوب سائنس ان کی ترقی کر رہی ہے، خوب ایسو عزت میں دکھائی دے رہے ہیں، لاؤ ان کی جیسی شکل بناؤ، یقیناً یہ کامیاب ہے. نہیں، اللہ تعالیٰ فرماتے ہیں صدر کے حکم میں حیث لا یعلم، کہ ہم ان کو ڈھیل دے رہے ہیں. میرے شیخ فرماتے ہیں دشمنوں کو ایسے آب و گل دیا، دوستوں کو اپنا کر دے دل. ہم یہاں بیٹھے اللہ کی محبت میں، یا اللہ تعالیٰ اپنے در دل کے لیے ہمیں قبول فرمائے. اگر وہ ہمیں مٹی کے کھلونے میں مشغول کر دیا، کافروں کو بلڈنگ مٹی کی، پانی کی، عورتیں حسین، زناکاریاں، بدکاریاں، شراب، کیا ہے یہ سب کہاں سے برآمد ہوتا ہے؟ مٹی سے برآمد ہوتا ہے. یہ ساری مٹی اور پانی کی پیداوار ہے، ان کو اس کھلونوں میں ہم نے مشغول کر دیا، یہ ڈھیل دے دیا ہم نے، کیونکہ ان کی سرکشی انتہا کو پہنچ گئی تھی. اس لیے اب ان کے اوپر مور ختم، اللہ علی قلوبہم وعلی سمعہم وعلی ابصارہم غشاوۃ ولہم عذاب علیم. اس کو احساس نہیں ہے لیکن یہ سرکشی میں بڑے چلے جا رہے ہیں، لہٰذا ہم نے اب ان کو ڈھیل دینی شروع کر دی. قلوا وتمتعوا قلیلا انکم مجرمون، کھالو پیلو تھوڑا سا لیکن تم مجرم ہو. پھانسی کا مجرم، حکومت اس کو اعلان کرتی ہے کہ اس کو پھانسی ہونے والی ہے 10 دن کے بعد، اور حکم دیتی ہے اپنے اسٹاف کو کہ جاؤ اس کو کرپشن کی سیر کرا دو، قورمہ بریانی کرائیے، عیش کر لے دنیا میں، اب اس کا وقت آ گیا. آپ بتائیے کہ اس آدمی کو علم ہو کہ ہماری پھانسی ہونے والی ہے، قورمہ بریانی کا مزہ ہے، کرپشن کی سیر میں اس کا جی لگے گا. اس لیے فرمایا ضرور ہوتا وقت کا وہ کلیلن، تھوڑا بہت کافی لو، یاد رکھو تم مجھے ہو، تمہارا ٹھکانا جہنم. ہم جہنمی لوگوں کی نقل کو اپنا سفر سمجھ رہے ہیں، ایڈوانس کر رہے ہیں. ان کے جیسا ہیئر کٹ، بندروں جیسے، بدمانسوں جیسی شکلیں ہم کی بنا رہے ہیں، اس کو ہم شیشے میں دیکھتے سمجھتے ہم بھی ویسے ہی ہو گئے، نعوذ باللہ من ذلک. تو یاد رکھو کہ ہم جن کی نقل کر رہے ہیں، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا من تشبہ بقوم فہو منہم، کہ جس نے جس قوم کی شباہت اختیار کی اسی میں اٹھایا جائے. کفار کا ٹھکانہ کیا ہے؟ جہنم. ہم ان کی نقل کریں گے، خدا نخواستہ ہمارا ٹھکانہ بھی وہی ہوگا. اس سے بہت بچے. رسول اللہ صلی اللہ علیہ وسلم کی سنتوں کا سر سے پیر تک ظاہر بھی ہمارا رسول اللہ صلی اللہ علیہ وسلم کی سنتوں کے مطابق. ماحول کی پرواہ مت کریں، معاشرے کی پرواہ مت کریں، یہ ہمارے کام نہیں آئے، اللہ رسول ہمارے کام آئے. اللہ ہم سے راضی ہو جائے، رسول اللہ صلی اللہ علیہ وسلم ہماری شفاعت فرمائے. اس لیے میرے عزیزو، یہ بڑا خطرناک فتنہ ہے. اللہ کے دشمنوں کی محبت، اللہ کے دشمنوں کے جیسی وضع پتا بنانا، ان کے غضب کے سائے میں جینا ہے. پھر کہتے ہیں روزی تنگ ہے، پریشانی ہے، داڑیاں موڑ رہے ہیں، گناہ کبیرہ کر رہے ہیں، حرام کام کر رہے ہیں، پھر وظیفے مانگ رہے ہیں. یہ ذرا وظیفہ بتا دیجئے، روزی خراب ہوگی؟ وظیفہ کس کے دربار میں درخواست ہوتا ہے؟ اللہ کے دربار. اور اللہ تو ناراض ہے، یہ میرے دشمنوں کی شکل بنایا ہوا ہے، وظیفہ کام کرے تو میرے دوستوں کو یہ بڑا خطرناک ہے. اللہ کے دشمنوں کی وضع پتا بنانا، ان کے جیسے لباس پہننا، ان کے جیسے پھونکے لگانا، اور ان کے جیسے تمام رسومات، برتھ ڈے، ویلنٹائن، اور یہ اور وہ، فادر سے اور مدر سے. فرمایا میرے شیخ رحمۃ اللہ علیہ نے کہ یہ گندم کا فساد ہے، جب زیادہ کھا لیتے آدمی تو ڈکار آتے ہیں، ڈیڑھ گندا ہے، तो डे वो मनाते हैं जो डे डे करते हैं कि पेट में ज्यादा जब जब पेट में पड़ा चारा तो उछलने लगा बेचारा। सरकशी सूझती है जब पेट भरता है। तो मेरे अजीजों, कुफार की नकल से हम बचे। हमारी तो मौत भी नकल से खाली नहीं है हिंदुओं की रस्में, क्योंकि हिंदुओं के साथ रहते आए हैं पहले, तो उनकी रस्में तीजे 40 में और ये और वो, ये सब हमारे हमारी मौत भी और हमी भी और खुशी भी नकाली पे अल्लाह ताला माफ करना है अपना। अरे चीज में अपना तो कुछ है ही, अपना कुछ भी नहीं है, हालांकि अपनी दौलत ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। फरमाया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कि कलमे को एक पलड़े में रख दो और साथ जमीन और आसमान दूसरे पलड़े में रख दो तो कलमे वाला पलड़ा सूख जाए। और फरमाया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कि 100 मर्तबा जो कलमे शरीफ को रोजाना पड़ेगा अल्लाह ताला उसको कयामत के दिन 14वीं रात की मानिंद चमकता चेहरा उठाए, यानी उसको गुनाहों से बचाएंगे और नेकियों की तौफीक से नवाज देंगे। और ये वो कलमा है जिसकी बदौलत अगर गुनाहगार से गुनाहगार भी हो, बदकार भी हो, शराबी भी हो, सानी भी हो, डाके भी डाले हो, उम्र भर गुनाहों में गुजारी हो, लेकिन बिलफर्ज ये कलमा उसके कल्ब में महफूज है, ये मेरा अल्लाह एक है, उसका कोई शरीक नहीं, और मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम उसके बंदे और रसूल, बंदे भी लगाना जरूरी है कि बंदे हैं और रसूल। आज हमने रसूल को खुदा बना रखा, खुदा के बराबर कर दिया, शेर व शायरी में भी तवाज़ुन नहीं, दिमागी तवाज़ुन आउट हो गया था। तो मेरे अजीजों, ये कलमा इतनी बड़ी दौलत है कि इसकी बरकत से वो गुनाहगार से गुनाहगार इंसान एक न एक दिन जहन्नम से छुटकारा पाकर जन्नत में चला जाएगा, लेकिन काफिर की कभी बख्शिश नहीं होगी। अत्ता यानी जब जमल उठी सब मिल गया, अल्लाह फरमाते हैं कि उस जब तक ये निकल ना सकेंगे जहन्नम से जब तक के सुई के नाके से ऊंट निकल जाए, कभी निकल नहीं सकता। ये मुराद वो जाहिल कहते हैं कि अच्छा कभी ना कभी ऐसा हो जाएगा कि ऊंट सुई के नाके से निकल जाए, जहालत की तो कोई हद ही नहीं है, लेकिन अल्लाह ताला फरमाते हैं इसलिए कि वो कभी सुई के नाके से निकल कर नहीं, जन्नत से कभी आजाद नहीं होंगे। तो हम ऐसे लोगों की पैरवी में लगे हुए हैं, अल्लाह ताला हम सबको मुआ फरमाए और अपने प्यारे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की एक एक सुन्नत पर जान देने की तौफीक अता फरमाए। वाखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन वसल्लल्लाहु अलैहि वसल्लम। ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم صلى الله على النبي الامين اللہ ہمارے جائز مقاصد حسنا ہم سب کو بامراد فرما اے اللہ وقت سفر ہے جانا بھی ہے سفر بھی ہے میں بھی مسافر ہوں میرے دوست بھی مسافر ہیں اور سفر میں آپ دعا قبول فرماتے ہیں مسجد بھی ہے آپ کی محبت کا مجمع ہے جو آپ کو محبوب ہے آپ کے فرشتے ایسے مجمع پر رشت کرتے ہیں ہزاروں لاکھوں فرشتے اس وقت ان کی معیت میں ہم بیٹھے ہیں آپ کی توفیق سے اے اللہ ہماری دعاؤں کو اپنے فضل سے قبول فرما اور مختصر وقت کی وجہ سے اللہ ہم یہ عرض کرتے ہیں کہ جس طرح بچہ اپنے بابا پر بے فکر رہتا ہے کہ اس تمام ضرورتیں میرا بابا خود ہی پوری کر دے گا، اے اللہ آپ ہمارے رب ہیں، آپ ہماری تمام ضرورتوں کو خود ہی پورا فرما دیجیے، ہماری دنیا اور آخرت دونوں جہاں کی ضرورت پوری فرما دیجیے، دونوں جہاں ہماری بنا دیجیے، دونوں جہاں کی دولت سے مالا مال فرما دیجیے، نعمتوں سے مالا مال فرما دیجیے، اور دونوں جہاں کے شرور اور فتن سے ہماری پوری پوری حفاظت فرما دیجیے، ہم سب کو جذب فرما کر اور یا اسے یقین کی خط اتحاد عطا فرما دیجیے، اور اللہ جن بچیوں کے رشتے بچیوں بچیوں کے رشتے نہیں آئے اللہ ان کو نیک صالح رشتے عطا فرما دیجیے، بے اولادوں کو نیک صالح اولاد سے نوازش فرما دیجیے، ہم کو ہماری اولادوں کو اپنا 100% مطیع اور فرما بردار بنا دیجیے، ہماری قیامت تک آنے والی نسلوں کو بھی اللہ والا بنا دیجیے، اور اللہ بے روزگاروں کو آسان حلال بابرکت روزی عطا فرما، اور جس کو تنگی ہے اللہ اس کو بدل دے فراقی سے، مصیبت کو بدل دے عافیت سے، غموں کو بدل دے خوشی سے، اے اللہ ہم تو آپ کو خوش نہیں کر سکے، اے اللہ اپنے فضل سے اپنی مہربانی سے آپ کو بھی ہم سے خوش ہو جائیے اور اپنی رضا والے اعمال ہم سب کو نصیب فرمائیے۔ سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین وصلی اللہ علی نبی امین۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔